समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, देशका प्रमुख राजनैतिक दलहरूको राष्ट्रिय महाधिवेशन क्रमशः सकिँदै गएपछि अब प्राथमिकता आसन्न निर्वाचन प्रक्रियाप्रति सबैको ध्यान आकर्षित हुन गइरहेको छ। रिक्त रहेका सदस्यहरूको पदपूर्तिका लागि राष्ट्रिय सभाको निर्वाचन प्रक्रिया शुरू भइसकेको छ भने केही महिनापछि देशभरका स्थानीय तहको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ। शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यभार पूरा गरेपछि अब मुलुकलाई स्पष्ट दृष्टिकोणका साथ सबल र सक्षम नेतृत्व दिन सक्ने दल वा नेताको खोजी हुनु लोकतन्त्रमा एउटा निरन्तर अभ्यास पनि हो। अन्तर्सम्वादको आजको बिहानीमा भने हामी हालै आफ्नो महाधिवेशन सम्पन्न गरेको नेकपा माओवादी केन्द्रको अवस्था र दृष्टिकोण बुझ्ने प्रयासमा छौं। 10 वर्ष सशस्त्र द्वन्द्वको पृष्ठभूमिबाट शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आएको माओवादी भित्रका भोगाई बुझाई र गराईलाई लिएर आम सर्वसाधारणका जिज्ञासाहरूको जवाफका लागि आज हामीसँग हुनुहुन्छ नेकपा माओवादी केन्द्रका एकजना प्रभावशाली नेता लीलामणि पोखरेल। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। स्वागत छ लीलामणि सर रेडियो नेपालको अन्तर्सम्वादमा।
धन्यवाद।
अब धेरै राजनैतिक दलहरूको महाधिवेशनकै सिलसिलामा नेकपा माओवादी केन्द्रले पनि आफ्नो महाधिवेशन पूरा गरेको छ। यद्यपि यसलाई महाधिवेशनको स्वरूपमा चाहिँ अन्तिम रूपमा यहाँहरूले ढालेर यसको औपचारिकता पनि पूरा भएको छ र भित्री रूपमा धेरै गहन विषयहरूमा पक्कै पनि यहाँहरूको छलफल भयो। सरसर्ती हेर्दा लीलामणि सर, कस्तो रह्यो यहाँहरूको महाधिवेशन यसपटक? कतिको चुनौतीपूर्ण, कतिको गर्मागर्मी? यहीँबाट कुराकानी शुरू गरौं।
हामीले आयोजना गरेको राष्ट्रिय महाधिवेशन प्रारम्भमा हामीले यसलाई राष्ट्रिय सम्मेलनको रूपमा सञ्चालन गर्ने भनेका थियौं, तर राष्ट्रिय सम्मेलन आयोजना गर्ने भन्दा भन्दै पनि हामीले समग्र रूपमा पार्टी सदस्यताको नवीकरण, स्थानीय तहदेखि स्थानीय स्तरका सम्मेलनहरू अधिवेशनहरू सम्पन्न गर्दै प्रतिनिधि चुन्दै प्रदेश सम्मेलनसम्म सम्पन्न गरिसकेपछि केही अलिअलि बाँकी छिटपुट बाँकी रहे पनि गरिसके पछाडि हामीले अब यो समग्र प्रक्रिया हामीले महाधिवेशनको गर्यौं। तर हामीले राष्ट्रिय सम्मेलन किन भन्ने, त्यसलाई महाधिवेशन भनौं त भन्ने हामी निष्कर्षमा पुगेर नि यसलाई महाधिवेशनको रूप दिएका हौं। अझ महाधिवेशनको अझ चाहिँ अलि फराकिलो बहस र अन्तर्क्रिया हुने गर्छ, त्यसका लागि दस्तावेजहरू अग्रिम रूपमा नै तयार पारेर संगठनका तल्लो तहसम्म पुर्याउने छलफल विचारहरूलाई संश्लेषण गर्दै उनीहरूका सुझावहरू महाधिवेशन स्थलसम्म महाधिवेशन हुनुभन्दा अगाडि नै पुर्याउने प्रचलन हो। र त्यो मात्रै कमी, अरू सांगठनिक प्रक्रियाहरूको हक भने हामीले सबै आधारभूत रूपमा महाधिवेशनकै तहमा सम्पन्न गरिसकेको कारणले हामीले यसलाई पहिलो कुरो त महाधिवेशनको रूप दियौं। पहिलो अब हामीले आयोजना गरेको महाधिवेशन अरू पार्टी दलहरूले गरेको महाधिवेशन भन्दा पृथक छ। हामीले यो महाधिवेशनलाई विचार संश्लेषणको महाधिवेशन, विचार विश्लेषण एवं संश्लेषणको महाधिवेशनका रूपमा, यसलाई वैचारिक महाधिवेशनको रूपमा लियौं र लामो समयसम्म हाम्रो हामीले पेश गरेको विधान प्रतिवेदन र त्यसभित्रका अन्तर्निहित विषयवस्तुका बारेमा नै हाम्रा लगभग 25 ग्रुपहरूले त्यस विषयमा छलफल अन्तर्क्रिया गरेर आफ्ना सुझावहरू ग्रुप नेता मार्फत हाउसमा प्रस्तुत गरिएको थियो। त्यसकारणले यो मूलत यो विचार निर्माणको महाधिवेशन बनेको छ। सिद्धान्त, राजनीति, दृष्टिकोण सम्बन्धमा छलफल बहस व्यापक ढंगले भएको महाधिवेशन हो। अरू महाधिवेशन तपाईँले अरूले पनि गरे शिवसेना भन्दाखेरि अरू नितान्त नेता चुन्ने महाधिवेशनका रूपमा मात्र देखिए, त्यहाँ विचारको बहस भएन, त्यहाँ दृष्टिकोणको बहस भएन, त्यहाँ राजनीतिको बहस भएन, त्यहाँ त्यहाँ समसामयिक राजनीतिक गतिविधिका बारेमा पार्टीले लिनुपर्ने कार्यक्रमका बारेमा त्यहाँ बहस भएको देखिएन। औपचारिक घोषणा भयो, त्यो घोषणामा विभिन्न दलका नेताहरूलाई राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका भाइचारा सम्बन्धलाई तिनका प्रतिनिधिहरूलाई ल्याएर बोल्ने बोलाउने कुराहरू भयो। त्योभन्दा बाहेक यसको अन्तरीय र प्रतिवेदनमा राजनीतिक प्रतिवेदनमा उल्लेखित विषयवस्तु बारेमा त्यो भएन, राजनीतिक प्रतिवेदन पनि प्रस्तुत गरेको देखिएन। त्यसैले गुणात्मक रूपले नै यो फरक हो। नेपाली कम्युनिस्ट आन्दोलनलाई सृजनात्मक ढंगले अगाडि कसरी बढाउने, मार्क्सवादका आधारभूत प्रस्तावनाहरूलाई पक्रने पनि र आजको वस्तुगत धरातलमा हामीले क्रान्तिलाई अगाडि बढाउनका निम्ति के गर्नुपर्दछ भन्ने कुराहरूको बारेमा हामीले त्यसमा विवेचना गर्यौं र आवश्यक परिमार्जनका निम्ति सुझावहरू प्रस्तुत गरिएको छ। ती सुझावलाई समेटेर त्यसको आधारभूत प्रिन्सिपलमा तलमाथि नहुने गरिकन सुझावहरूलाई समेटेर एउटा पूर्ण दस्तावेज तयार पार्ने र त्यो दस्तावेजले नेपालको भावी समाजको स्वरूप र नेपालको राजनीतिको दिशालाई निर्देशित गर्ने एउटा चाहिँ दृष्टिकोण हामीले त्यहाँनिर पेश गरेका छौँ।
जस्तो अब भनौँ न, जसरी छलफलका विषयहरूमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि विभिन्न पृथक मतहरू पनि आए, कोही सहमत भएका कुराहरू होलान्, असहमत भएका कुराहरू होलान्, केही पेचिला विषयवस्तु पनि होलान्, र हिजो जुन उद्देश्य र लक्ष्यका साथ माओवादी सशस्त्र द्वन्द शुरू भएको थियो, आज शान्ति प्रक्रियापछि दुई पटकको चाहिँ यो निर्वाचन सम्पन्न भइसक्दाखेरि स्वयं माओवादीभित्र आएको परिवर्तनका विषयमा पनि त्यहाँ पक्कै पनि यहाँहरूको बीचमा छलफल भयो। सारमा भन्नुपर्दाखेरि के विषयहरू चाहिँ अलिकति प्राथमिकतामा उठाइए अथवा कुन विषयलाई चाहिँ अधिकतम सम्बोधन गर्नुपर्ने चाहिँ अवस्था रह्यो? नीतिगत रूपबाट यहाँले भन्नुभयो, एउटा वैचारिक रूपबाट चाहिँ हामीले सम्मेलन सम्पन्न गर्यौं, यो नेतृत्वको मात्र कुरा थिएन भन्दाखेरि के नयाँ दृष्टिकोणहरू अगाडि आयो?
नेपालको सामाजिक परिवर्तनको आन्दोलनमा हिजो 2006 सालदेखि पार्टी स्थापना कालदेखि नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारका उतार चढ़ावहरू आएका थिए। यद्यपि राजनीतिक प्रतिवेदनले नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासको प्रश्न मात्रै होइन, समग्र नेपालको यी लिच्छवीकालीन युगदेखि का केही आधारभूत कुराहरूको त्यहाँ विवेचना गरिएको छ। नेपालको राज्य व्यवस्थाको विकास कसरी हुन पुग्यो, नेपाली समाजको विकास कसरी हुन पुग्यो र त्यसको साथसाथै नेपालमा विभिन्न जात जाति धर्म संस्कृतिको विकासको कुरोहरू र त्यसमा देखा परेका अन्तर विरोधहरू कहाँबाट पैदा भयो त, द्वन्द्वहरू कहाँबाट सृष्टि भयो त भन्ने कुरा सम्बन्धलाई केलाइएको छ त्यहाँ। र त्यो मात्रै होइन, अर्को मानव जातिको इतिहास र वर्गहरूको विकास र वर्गहरूको बीचको द्वन्द्वको स्वरूप र आजको वर्गको चरित्र, सिङ्गो विश्वसँगका अन्तर्विरोधहरू र आन्तरिक तथा बाह्य अन्तर्विरोधहरू सम्बन्धमा त्यहाँ विवेचना गरिएको छ। नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा 2028 साल तका झापा विद्रोह, त्योभन्दा अगाडि 2015 साल पछाडि अथवा 17 साल पछाडिको स्थिति, 28 साल ताकाको झापा विद्रोह, 2031 सालको चौथो महाधिवेशन निर्माणको प्रक्रिया, त्यसको वैचारिक क्रान्तिकारी विचारको धार र त्यो विश्लेषण गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा कसरी चाहिँ नि विचार प्रवृत्तिहरू र हावी भए त भन्ने कुराहरूलाई समेत विश्लेषण गरिएको छ नि। र नेपालको अन्तर्विरोधको सम्बन्धमा आज हामीले अख्तियार गर्ने सामाजिक परिवर्तनको रणनीतिक लक्ष्य के हो त भन्दाखेरि समाजवादको स्थापना, वैज्ञानिक समाजवादको स्थापना र वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्ने जुन लक्ष्य हो त्यो लक्ष्य प्राप्तिका निम्ति युद्ध र आन्दोलनहरू भए विभिन्न चरणमा हतियारबन्द युद्ध भए, हिंसात्मक विद्रोहहरू पनि भए र शान्तिपूर्ण आन्दोलन पनि भए, त्यो युद्ध र आन्दोलनको संयोजन गरेर 2062-63 त्यो चाहिँ ऐतिहासिक आन्दोलन त्यसका उपलब्धिहरूलाई संस्थागत गर्ने र त्यो संस्थागत गरिसके पछाडि त्यसले प्राप्त गर्ने लक्ष्य त्यो चाहिँ हामीले कति उपलब्धि हासिल गर्यौँ त नेपालका राजनैतिक शक्तिहरूसँगको हाम्रा अन्तर्विरोधहरू र हाम्रा सहकार्यहरू कसरी अगाडि बढाउँथ्यौँ। हिजो हामीले दीर्घकालीन जनयुद्ध गाउँले सहर घेर्ने र केन्द्रीय राजसत्ता कब्जा गर्ने भने युद्धको कार्यनीति मार्फत समाजवाद र साम्यवाद स्थापना गर्ने बाटो अख्तियार गरेर 10 वर्षको जनयुद्ध पनि भएको थियो। त्यो 10 वर्षको जनयुद्धका उपलब्धिहरू र त्यसले प्राप्त गरेको सामाजिक चेतनामा आएको परिवर्तन र राजनैतिक परिवर्तनलाई संस्थागत गर्दै आर्थिक परिवर्तनका निम्ति हामीले के कुन बाटो अख्तियार गर्नुपर्दछ भन्ने सम्बन्धको हामीले सम्झौतामा तयार पारिएको संविधानमा समेत केही कुराहरू उल्लेख गरेका छौँ। जस्तो संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख समाज निर्माण गर्ने भन्ने कुरा उल्लेख गरेका छौँ। अब तर त्यो नेपाली जनवादी क्रान्तिको जुन बाटो हो, हिजो जे हामीले सोचेका थियौँ त्यो सोचेको भन्दा भिन्न ढङ्गले नेपालको पुँजीवादी क्रान्तिको चरित्र देखा पर्यो। पुँजीवादी राजनैतिक शक्तिहरू र कम्युनिस्ट पार्टीको बीचको सहकार्य, युद्धमा सामेल भएको कम्युनिस्ट पार्टी र राजतन्त्रका विरुद्ध अन्तर्विरोध सिर्जना गरेर जनआन्दोलनमा उद्यका पुँजीवादी राजनैतिक शक्ति, सुधारवादी शक्ति, अझ कतिपय अवस्थामा दलाल पुँजीवादी शक्तिहरू समेत सँगको संयुक्त सङ्घर्ष गरेर हामीले एक प्रकारले पुँजीवादी क्रान्ति सम्पन्न गर्यौं। त्यसका बाँकी कार्यभारहरू, आर्थिक सामाजिक रूपान्तरणको प्रश्न, राष्ट्रिय स्वाधीनतामा आइपरेको विश्व साम्राज्यवादी हस्तक्षेपको प्रश्न लगायतका कुराहरूलाई समाजवादी क्रान्तिका दौरानमा नै हामीले पूरा गर्दै जाने भनेर एउटा नयाँ अनुभवका साथ विश्व राजनीतिको अलि पृथक ढङ्गको नेपालको क्रान्तिकारी आन्दोलन अगाडि बढेको कुराको पनि विवेचना गरिएको छ र त्यस पछाडि अब नेपालले लिने बाटो के हो त, समाजवादी रूपान्तरणको बाटो के हो त, त्यसका समस्याहरू के हुन् त भन्दाखेरि अहिले अख्तियार गरेको विश्व साम्राज्यवादको एउटा वित्तीय, हिजो चाहिँ नि सैनिक हस्तक्षेपबाट विभिन्न मुलुकहरूमाथि उपनिवेश बनाउने प्रक्रियाको थालनी गर्दथ्यो, त्यस्तो हुन्थ्यो र आज त्यो उपनिवेशवादी सोचको नयाँ मोडेलको रूपमा उसले चाहिँ वित्तीय पुँजीवादलाई विश्वव्यापी रूपमा आफ्नो प्रभाव त्यो वित्तीय पुँजीवादको माध्यमबाट साना अविकसित अरू मुलुकहरूमाथि आफ्नो प्रभाव जमाउने जुन प्रकारको भूमिका खेलेको छ र त्यसमा त्यो वित्तीय पुँजीवादले पनि साना तथा गरिब मुलुकहरूको प्राकृतिक स्रोत र सम्पदामाथिको जुन हस्तक्षेप गर्ने गरेको छ त्यसलाई कसरी जोगाउने एउटा नयाँ अन्तर्विरोधको रूपमा देखा परेको छ। हो, त्यो अन्तर्विरोधको रूपमा हामीले त्यसलाई, त्यसको प्रतिवाद गर्न उत्पादन कार्यहरूलाई जनता जोगाउने र वित्तीय पुँजीवाद र साम्राज्यवादका प्राकृतिक स्रोतमाथि हस्तक्षेप गर्ने जुन नीति छ त्यसलाई प्रतिवाद गर्नका निम्ति सामाजिक सम्बन्धहरूलाई विकास गरेर त्यहाँ उत्पादन वृद्धि गर्ने भन्ने मोडालिटीमा पनि हामीले यसलाई एकातिर लिएर जानुपर्छ। अर्को, घरेलु प्रतिक्रियावाद अहिले कहाँनिर आएर जोडियो त भन्दाखेरि विश्व साम्राज्यवादसँग रहिरहेको सम्बन्ध रहिरहेको घरेलु प्रतिक्रियावादी शक्तिहरू, पुँजीवादी शक्तिहरू पनि यो विश्व साम्राज्यवादको वित्तीय पुँजीवादसँग उनीहरू सहकार्य गरेर त्यस्ता प्रकृतिका साधन स्रोतहरू मुलुकभित्र त्यस्ता संस्थाहरूलाई भित्र्याएर प्राकृतिक स्रोत र सम्पदामाथिको हस्तक्षेपलाई उनीहरूले पनि सघाउने गरेका जस्ता देखा परेका छन्। त्यस कारणले एउटा नयाँ विश्लेषण गरेका छौँ हामीले, त्यो नयाँ एकदम अरू कुनै पनि राजनैतिक दलहरूले यस किसिमको विवेचना यस किसिमको विश्लेषण गरेका छैनन्। त्यो विश्लेषणमा हामीले राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका निम्ति, राष्ट्रिय अर्थतन्त्रको विकासका निम्ति आम पार्टी जनतालाई उत्पादनमा पनि जोड दिने, वर्ग सङ्घर्षको नयाँ चरित्रका विरुद्ध चाहिँ नि राजनैतिक रूपले, आर्थिक रूपले, सामाजिकले सचेत हुँदै अगाडि बढ्ने एउटा अभियान चलाउनु पर्दछ भनेर जनता जहाँ छन् त्यहाँ पार्टी निर्माण भन्ने अभियानमा हामीले टु ट्याक्टिक्स, दुईटा कार्यनीति अख्तियार, एउटा समाजवादी क्रान्तिलाई पूरा गर्नका निम्ति सांस्कृतिक रूपान्तरण, समग्र रूपमा क्रान्तिकारी विचार, आदर्श, आचरण, व्यवहार, विचारको श्रेष्ठता एकातिर निर्माण गर्ने, अर्कोतिर हामी आफैले युद्ध र आन्दोलनबाट ल्याएको परिवर्तनलाई संस्थागत गर्न र जनतालाई त्यसमा चाहिँ नि आकर्षित गर्नका निम्ति जनताको आधारभूत तहमा हामी चाहिँ नि जानेर व्यापक ढङ्गले जनताका बिचमा पार्टी निर्माण गरेर निर्वाचनमा पनि श्रेष्ठता हासिल गर्ने, यो टु ट्याक्टिक्स, अर्को उत्पादनका उत्पादनतिर जनतालाई केन्द्रित गर्ने भनेर हामीले यसरी यो अहिलेको दस्तावेजले अरूभन्दा पृथक ढङ्गले नै वस्तुवादी र पृथक ढङ्गले गरेका छौँ। अब हामीलाई चुनौती के छ त भन्दाखेरि हामीले जे सांस्कृतिक रूपान्तरणको कुरो गरेका छौँ, यी पुँजीवादी राजनीतिले पारेको प्रभाव र हाम्रा नेता कार्यकर्तामा पर्न गएको चाहिँ नि आचरणमाथिको चाहिँ नि जुन स्खलन देखा परेको छ, हामीले आत्मालोचना गम्भीर रूपमा आत्मालोचना पनि गरेका छौँ। हामी जे उद्देश्यका साथ आएका छौँ त्यो उद्देश्यमाथि हाम्रो दैनन्दिनी आचरणले हामीलाई चाहिँ ठुलो समस्या पारिरहेको स्थिति छ। त्यस कारण यो आचरणमा रूपान्तरण गर्न सकिएन भने हाम्रो लक्ष्य पुर्याउन सक्दैन। त्यसैले सांस्कृतिक रूपान्तरणको प्रश्न गम्भीर भनेको छ। खानपिन, उठ बस, सम्बन्ध सम्पर्क, हाम्रा सबै कुराहरू हाम्रो हामीले जे विचार पेस गरेका छौँ त्यो विचारको आधारबाट रूपान्तरित हुनुपर्छ। हामी कहाँ पुग्यौँ त भन्दाखेरि पुँजीवादी आदर्शले अगाडि सारेका कुराहरूमा हाम्रा जीवन पद्धतिहरू सञ्चालन हुन थालेका कारणले त्यसले हामीलाई समाजवादको बाटोमा लैजाँदैन। विचार एकातिर, व्यवहार अर्कोतिर हुन जान्छ। त्यस कारणले व्यवहारमा नै रूपान्तरण गर्नुपर्दछ। यो गम्भीर प्रश्न छ। यसमा हामी बनाउन सक्यौँ हामी सफल हुन्छौँ, यसमा बनाउन सकेनौँ हामी पनि फेरि अरू राजनैतिक दल कम्युनिस्ट पार्टीहरूको जे अभिगत भएको छ त्यही अभिगत हुन्छ।
हजुर, त आदरणीय श्रोताहरू, अन्तर्सम्वादको आजको बिहानीमा हामी कुराकानी गर्दैछौ नेकपा माओवादी केन्द्रका एकजना प्रभावशाली नेता लीलामणि पोखरेलसँग। हालै सम्पन्न भएको पार्टीको महाधिवेशन र त्योसँग जोडिएका केही प्रसंगहरूलाई समेटेर यो सम्वादको क्रमलाई अगाडि बढ़ाउँछौ। लीलामणि सर, अलिकति समय अझै बाँकी छ। जस्तो अब प्रत्यक्ष प्रसारणमै सबै विषयहरूलाई त हामी विश्लेषण गर्न सक्यौं, तर यहाँले जुन किसिमले चित्रण गर्नुभयो ठिक छ, एउटा अवधारणामा यहाँहरू पुग्नुभयो, एउटा विचार निर्माण गरेर त अगाडि जाने एउटा संकल्पमा पुग्नुभयो। अब कुनै पनि चीजलाई रिजल्ट खोज्ने एउटा समय छ अहिले विश्वमा, चाहे जुनसुकै वादका हामी कुरा गरे पनि त्यसले आम जनजनको दैनिक जीवनमा के तात्विक असर पर्यो त, अथवा के तात्विक असर पर्न सक्छ। कुनै पनि देशको विकासको लागि यदि राम्रो सही नेतृत्व र नीति हुने हो भने चार पाँच वर्षको समय पनि पर्याप्त हुन सक्छ, त्यसले एउटा राम्रो संकेत देखाउन सक्छ। नेपालमा अलिकति गतिहीनता भयो, विकास निर्माण भनेर खालि भौतिक विकासको मात्र कुरा गरेर भएन, समग्र विकासको कुरा गर्दाखेरि अवधारणामा हामी अब्बल छौं, योजनाहरू बनाउन हामी अब्बल भयौं, तर यहाँले भने जस्तै व्यवहारमा रूपान्तरण र देखिने गरी त्यसको चाहिँ परिणाम आउने गरीको एक्सन प्लान भनौँ न एक प्रकारले, कि त्यसमा चाहिँ हामी कमी भइरहेछौं भन्छौं। अहिलेका यी विश्वमा आएका नयाँ नयाँ चुनौतीहरूलाई सामना गर्नको लागि यो अवधारणालाई कसरी व्यवहारमा उतार्न सकिएला, यहाँहरूको तर्फबाट चाहिँ के प्रयास हुनेछ त?
मैले अघि पनि भनिसके यस विषयमा मूलत होइन, हामीले जे निष्कर्ष निकालेका छौँ त्यसलाई व्यावहारिक रूपमा रूपान्तरण गर्नका निम्ति हामी अघि हाम्रो पार्टीले के भन्यो, अब हाम्रो पार्टी माथितिर फर्कने होइन, हाम्रो पार्टीका आम नेता कार्यकर्ता माथि फर्कने होइन, पद पैसा र प्रतिष्ठाका निम्ति लालायित हुने होइन, जनता र राष्ट्रका निम्ति तल फर्क, जहाँ जनता छन् त्यहाँ जाऊ भन्ने जुन स्लोगान हो त्यो स्लोगानलाई क्रियान्वयन गर्नका निम्ति हाम्रो अनुगमन प्रणाली चुस्त दुरुस्त हुनुपर्छ र दण्ड र पुरस्कारको जसले राम्रो काम गर्छ र जनताका बिचमा जान्छ ऊ पुरस्कृत हुने व्यवस्था जसले गर्दैन ऊ दण्डित हुने व्यवस्था जिम्मेवारी निर्वाह गर्ने सम्बन्धमा निर्वाह गरे कि गरेन भन्ने कुराहरूको त्यो एउटा अनुगमन प्रणालीलाई व्यवस्थित गर्नुपर्छ कार्यप्रणाली कार्ययोजना अब यो हामीले प्रिन्सिपल बनाएर मात्र पुग्दैन नि त प्रिन्सिपल आफै कार्यान्वयन हुन जाँदैन त्यसको त्यसलाई कार्ययोजनामा ढाल्नुपर्छ कार्ययोजनामा ढालिसकेपछि त्यो कार्ययोजना पुरा गर्ने इन्स्ट्रुमेन्ट हुन्छ नि त्यो कार्ययोजना पुरा गर्नका निम्ति गरिने संरचना इन्स्ट्रुमेन्ट त्यो भनेको संगठनात्मक व्यवस्थापन त्यो संगठनात्मक व्यवस्थापनमा हरेक व्यक्ति र कार्यकर्ताको जिम्मेवारी तोकिने र त्यो जिम्मेवारी पुरा भयो भएन भनेर अनुगमन गर्ने त्यो प्रणालीको व्यवस्था भयो भने हामीले जे सोचेका छौँ परिणाम कति पर्सेन्ट हासिल होला अहिले म भन्न सक्दिनँ 50% 40% वा त्योभन्दा कम अथवा त्योभन्दा बढी यो हाम्रो अभ्यासले हाम्रो प्रयत्नले मात्र त्यसलाई निश्चित गर्दछ हामीले राम्रो सुन्दर व्याख्या गर्ने सुन्दर ढङ्गले प्रस्तुत गर्ने सुन्दर ढङ्गको परिणामको अपेक्षा गर्ने तर त्यसलाई क्रियान्वयन गर्ने दिशामा हामीले त्यो अभ्यास गरेनौँ भने त्यो कागजी खोस्टो मात्रै हुन जान्छ है अब हामीसँग मैले अघि नै भने यी कामका निम्ति हामीसँग एउटा सांस्कृतिक रूपान्तरणको गम्भीर प्रश्न उठेको छ मैले भने हाम्रा विचारमा स्खलन आएको थियो हाम्रा आचरणमा हाम्रो राजनीतिक जीवन पद्धतिमा हाम्रा खानपिनमा हाम्रा लवाई खवाईमा हाम्रो बसउठमा हाम्रा अरू सम्बन्ध सम्पर्कहरूमा हाम्रो संस्कृति हाम्रो सांस्कृतिक चालचलनमा हामी जे पुँजीवादीहरूले गर्छन् त्यही प्रकार प्रकृतिका व्यवहारहरू हामीले गर्न थालेपछि हाम्रो समाजवाद निर्माण गर्ने विचार र पुँजीवादी प्रकृतिको समाजमा रमाउने विचारको बीचको तात्विक भिन्नता जनताले देख्न सकेनन् त्यस कारणले त्यो तात्विक भिन्नता सहित भिन्नता देखाउने नाममा आर्टिफिसियलनेस होइन वस्तुगत रूपमा नै त्यो भिन्नता देखाउने आचरणको विकास गरिनुपर्दछ अनि त्यो आचरणको विकास गर्न त्यो आचरणको चाहिँ काम कारवाही गर्नका निम्ति त जानु पर्यो नि काममा योजना बनाएर जानु पर्यो नि हो यो कुराहरूको सम्बन्धमा हाम्रो योजना कसरी हुनुपर्दछ भन्ने पनि छ जस्तो एक कमिटी एक उत्पादन एउटा कुनै पनि कमिटीले एउटा उत्पादन गर्ने कार्य अनिवार्य गरिदियो त्यसको मूल्याङ्कनको प्रणाली भयो भने के हुन्छ त भन्दाखेरि ऊ या त आफ्नो कार्य पुरा गर्छ र ऊ अगाडि बढ्छ है जसरी चिनिया समाजमा के देखिया छ त भन्दाखेरि उनीहरूले गरिबी निवारण गरे नि अहिले सन् 2020 गरिबी चिनमा गरिबीको छ नि सीमारेखाभन्दा तल कोही पनि हुँदैन हरेक पार्टी कमिटीलाई उनीहरूले ग्रामीण क्षेत्रमा पठाएर त्यहाँको गरिबी निवारणको योजना बनाएर अनि त्यो योजना अनुसारको काम गर्यो गरेन भनेर कमिटीगत मूल्याङ्कन हुने गर्दथ्यो संसारभरि कम्युनिस्ट पार्टीहरूले गर्ने कार्यप्रणाली अन्तर्गतको त्यो विधि हो त्यस कारणले यो कुरोलाई हामी इमिटेसन नक्कलको कुरो होइन हामी वास्तविक रूपमा समाजमा आर्थिक सामाजिक रूप सांस्कृतिक रूपान्तरणका निम्ति त जनताको बीचमा गएपछि मात्र नै बल्ल थाहा हुन्छ कि यो कसरी गर्ने हो भन्ने कुराहरू यहाँ किताबी बुकिस नलेजले मात्रै रूपान्तरण हुँदैन हामी किताब त धेरै पढ्न सक्दछौँ है धेरै लेख्न पनि सक्दछौँ तर त्यो भने किताबको एउटा किताब लेख्नु र एउटा श्रममा क्रियाशील हुनुमा त्यो श्रमले जित्छ अरे क्या होइन एउटा किताब पढाउनु किताबले त एकछिन
ज्ञानवाला नै बढी चाहिँ पुष्टि हुँदै जान्छ
बस बस व्यवहार फेरि व्यवहार मात्रै सक्तोको होइन किन भन्दा उसलाई अगाडि बढाउने दिशा दिने त के हो भने सिद्धान्त हो
सिद्धान्त र नीति पनि
सिद्धान्त हो र कार्ययोजना हो सिद्धान्त र कार्ययोजना अगाडि बढाउँछ व्यवहारले उसलाई पुष्टि
गराउँछ
यो कुरा हाम्रो निम्ति चुनौती छ
धेरै धन्यवाद सर लीलामणिजी आजलाई समय यति मात्रै दिन सक्यो फेरि पनि यहाँसँगको संवादको क्रमलाई अघि बढाउँला हार्दिक धन्यवाद आदरणीय श्रोताहरू अन्तर सम्वादको निर्धारित समय सकियो हामी कुराकानी गर्दैथ्यौं नेकपा माओवादी केन्द्रका एकजना प्रभावशाली नेता लीलामणि पोखरेलसँग प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद म हरिशरणलाई निशानी पनि बिदा चाहन्छु तपाईँको आजको दिन शुभ रहोस् नमस्कार